थोड़ी देर बाद चारों ड्राइंग रूम में बैठे चाय पी रहे थे। भाई फरीदी, तुम कब शादी कर रहे हो? डॉक्टर शौकत ने चाय का घूंट लेकर प्याली मेज पर रखते हुए कहा।
किसकी शादी?
फरीदी मुस्कुराकर बोला।
अपनी भाई।
ओ, मेरी शादी?
फरीदी ने हंसकर कहा। सुनो मियां शौकत, अगर मेरी शादी होती तो तुम्हारी शादी की नौबत ना आती।
वो कैसे?
सीधी सी बात है, अगर मेरी शादी हो गई होती तो मैं बच्चों को दूध पिलाता या सुराग रसानी करता। मेरा जाती ख्याल है कि कोई शादीशुदा शख्स कामयाब जासूस नहीं हो सकता। तब तो मुझे भी इस्तीफा दे देना चाहिए, मैं शादी के बगैर जिंदा नहीं रह सकता। हमीद ने इतनी मासूमियत से कहा कि सब हंसने लगे।
तो फिर क्या तुम सारी जिंदगी कुंवारे ही रहोगे? शौकत ने कहा।
इरादा तो यही है, फरीदी ने सिगार सुलगाते हुए कहा।
भाई तुम बुरी तरह सिगार पीते हो, तुम्हारा फेफड़ा बिल्कुल स्याह हो गया होगा,
डॉक्टर शौकत ने कहा।
अगर सिगार भी ना पीऊं तो फिर जिंदगी में रह ही क्या जाएगा?
तो ये कहिए कि सिगार ही शरीके जिंदगी है, नजमा हंसकर बोली। हमीद कहका मारकर हंसने लगा। बकिया लोग सिर्फ मुस्कुरा कर रह गए। हालांकि ये कोई ऐसा पुरमजाक जुमला न था, लेकिन फरीदी हमीद की आदत से वाकिफ था। वो औरतों के फौहड़ जुमलों पर खूब महजूज हुआ करता था।
हाँ भाई फरीदी, ये बताओ कि तुम मरे किस तरह थे?
मुझे ये आज तक मालूम ना हो सका, डॉक्टर शौकत ने पूछा।
ये एक लंबी दास्तान है, लेकिन मैं मुख्तसर बताऊंगा। मुझे शुरू ही से सलीम पर शुबा था, लेकिन मैंने शुरू ही में एक बुनियादी गलती की थी जिसकी बिना पर मुझे मरना पड़ा। हालांकि मैं पहले से जानता था कि नेपाली का कातिल हम लोगों का पीछा कर रहा है और वो हम लोगों से अच्छी तरह वाकिफ है। इसी सिलसिले में मुझसे जो गलती हुई वो ये थी कि मैं सलीम से रिपोर्टर के भेस में मिला था। वो मुझे पहचान गया और इसने वापसी पर मुझे हवाई राइफल से फायर किया, लेकिन नाकाम रहा। इसने राइफल प्रोफेसर के हाथ में थमा दी और खुद गायब हो गया। प्रोफेसर के मुतालिक तो तुम जानते ही हो कि वो कुछ खपती सा वाक्य हुआ है। सलीम इसे अपना आलाय कार बनाए हुए था। कई साल की बात है जब प्रोफेसर यहाँ नहीं आया था, अच्छा खासा था वो। इन दिनों बड़े तजुर्बे कर रहा था। इसने चांद का सफर करने के लिए एक गुब्बारा बनाया था। तजुर्बे के लिए इसने पहली बार अपने असिस्टेंट नईम को इस गुब्बारे में बिठाकर उड़ाया। शायद नईम गुब्बारे को उतारने की तदबीर भूल गया था या ये कि इसकी मशीन खराब हो गई थी। गुब्बारा फिर प्रोफेसर की दानिश में जमीन की जानब न लौटा। हालांकि इसका ख्याल गलत था। नईम गुब्बारे समेत मद्रास के एक गांव में गिरा। हालांकि इसे काफी चोटें आई थी, लेकिन गांव वालों की तीमारदारी और देखभाल की बिना पर बच गया। इसी दौरान इसे एक बाजारी लड़की से इश्क हो गया और वो वहीं रह गया। प्रोफेसर इन सब बातों से नावाकिफ था। वो खुद को मुजरिम समझ रहा था। इस परेशानी में वो करीब करीब पागल हो गया। इसके बाद इसने शहर की सकूनत तर्क कर दी और राज रूपनगर में आ गया। नईम ने इसे जो खत लिखे वो उसकी पुरानी कयामगाह से फिरते फिराते यहाँ राज रूपनगर पहुंचे। वो खतूत किसी तरह सलीम के हाथ लग गए और इसी तरह इसे इन वाकयात का इल्म हो गया। अब इसने प्रोफेसर पर अपनी वाकफियत की धौंस जमाकर ब्लैकमेल करना शुरू किया। मुझे इन सब बातों का इल्म उस वक्त हुआ जब मैं एक रात चोरों की तरह इस कोठी में दाखिल हुआ और सलीम के कमरे की तलाशी ली। नईम के लिखे हुए खतूत मुझे अचानक मिल गए और मैं मामलात की तह तक पहुंच गया। इस वक्त मैं इस नतीजे पर पहुंचा कि मुझ पर गोली सलीम ही ने चलाई थी, क्योंकि प्रोफेसर तो इस राइफल के इस्तेमाल से नावाकिफ था। मैं कहां कहां से पहुंच गया। हाँ, तो बात मेरे मरने की थी। जब मैं सलीम और डॉक्टर तौसीफ से मिलकर वापस जा रहा था, सलीम ने रास्ते में धोखा देकर मुझे रोका और झाड़ियों की आड़ से मुझ पर गोलियां चलाने लगा। मैंने भी फायर करने शुरू कर दिए। इसी दौरान में अचानक मुझे अपनी गलती का एहसास हुआ और मैंने तहिया कर लिया कि मुझे किसी न किसी तरह ये साबित करना चाहिए कि अब मेरा वजूद इस दुनिया में नहीं रहा, वरना होशियार मुजरिम हाथ आने से रह जाएगा। लिहाजा मैंने एक चीख मारी और भागकर अपनी कार में आया और शहर की तरफ चल पड़ा। मैं सीधा अस्पताल पहुंचा और वहां कंपाउंड में मोटर से उतरते वक्त गश खाकर गिर पड़ा। लोगों ने मुझे अंदर पहुंचाया। मैंने डॉक्टर को अपनी सारी स्कीम से आगाह कर दिया और अपने चीफ को बुलवा भेजा। इसे भी मैंने सब कुछ बता दिया। फिर वहां से मेरे जनाजे का इंतजाम शुरू हुआ। किस्मत मेरे साथ थी। इस दिन इत्तेफाक से अस्पताल में एक लावारिस मरीज मर गया था। मेरे महकमे के लोग इसे स्ट्रेचर पर डालकर अच्छी तरह ढांक कर मेरे घर ले आए। पड़ोसी और दूसरे जानने वाले इसे मेरी ही लाश समझे। मेरी मौत की खबर इसी दिन शाम के अखबार में शाया हो गई थी। फिर मैंने इसी रात हमीद को एक नेपाली के भेस में डॉक्टर तौसीफ के पास भेजा और इसे ताकीद करा दी कि वो मेरी राज रूपनगर में आमद के बारे में किसी से कुछ न कहे, लिहाजा ये बात छुपी रही।
اس دن میں راج روپ نگر گیا تھا، اسی طرح سلیم دھوکہ کھا گیا، اسے اطمینان ہو گیا کہ اس پر شبہ کرنے والا اب اس دنیا سے چل بسا ہے اور اب وہ نہایت آسانی کے ساتھ اپنا کام انجام دے سکے گا۔ میں چاہتا تھا کہ تمہیں کسی طرح راج روپ نگر لے جاؤں، لہٰذا میں نے ڈاکٹر توصیف سے دوبارہ کہلوا بھیجا کہ وہ جلد از جلد تمہیں راج روپ نگر لے جائے۔ جب تم وہاں پہنچے تو میں سائے کی طرح تمہارا پیچھا کر رہا تھا۔ تمہاری کار میں نے ہی خراب کی تھی، مجھے پہلے یہ معلوم تھا کہ اس وقت کوچی میں کوئی کار موجود نہیں، لہٰذا میں نے یہ یقین کر لیا کہ تم اسی صورت میں پیدل جاؤ گے۔ مجھے یہ بھی یقین تھا کہ سلیم تمہیں نواب صاحب کے آپریشن سے پہلے ہی ختم کرنے کی کوشش کرے گا، لہٰذا میں نے اسے موقع واردات پر ہی گرفتار کرنے کے لیے تمہیں لے جانا چاہا، لیکن اس کمبخت نے وہ حربہ استعمال کیا جس کا مجھے گمان تک نہ تھا۔ تم واقعی قسمت کے اچھے تھے کہ وہ سوئی پروفیسر کے ہاتھ سے گر گئی، ورنہ تم ختم ہو جاتے اور مجھے پتہ بھی نہیں چلتا۔ اس کے بعد تم قصبے میں چلے گئے اور میں ایک مالی کے خالی جھونپڑے میں بیٹھ کر پلان بناتا رہا۔ یہ تو مجھے تمہاری زبانی معلوم ہو گیا تھا کہ تم شام کو بھی پیدل ہی آؤ گے۔ اسی دوران مجھے پروفیسر کے بارے میں کچھ اور باتیں بھی معلوم ہوئیں، مثلاً ایک تو یہ کہ وہ کوکین کھانے کا عادی تھا اور غیر قانونی طریقے پر اسے حاصل کرتا تھا۔ لو بھلا دیکھو، باتوں ہی باتوں میں میں بہکتا چلا جا رہا ہوں، باقی حالات بتانے سے کیا فائدہ، وہ تو تم جانتے ہی ہو۔ بہرحال یہ تھی میرے مرنے کی داستان۔ خدا تمہاری مغفرت کرے، ڈاکٹر شوکت نے ہنستے ہوئے کہا۔ تو فریدی بھائی، اب تو آپ کی ترقی ہو ہی جائے گی، دعوت میں ہمیں نہ بھولیے گا، نجمہ نے مسکرا کر کہا۔ میں ترقی کب چاہتا ہوں، اگر ترقی ہو گئی تب تو مجھے شادی کرنی ہی پڑے گی، کیونکہ اس صورت میں مجھے آفس ہی میں بیٹھ کر مکھیاں مارنی پڑیں گی، پھر دن بھر مکھیاں مارنے کے بعد گھر پر تو مجھ سے مکھیاں ماری نہ جائیں گی، اور اس کا نتیجہ یہ ہوگا کہ گھر پر مکھیاں مارنے کے لیے مجھے ایک عدد بیوی کا انتظام کرنا پڑے گا جو میرے بس کا روگ نہیں۔ نجمہ، شاید تم یہ نہیں جانتی کہ ہمارے فریدی صاحب سراغ رسانی کا شوق پورا کرنے کے لیے اس محکمے میں آئے ہیں، ڈاکٹر شوکت نے کہا، ورنہ یہ خود کافی مالدار آدمی ہیں اور اتنے کنجوس ہیں کہ خدا کی پناہ۔ اچھا، یہ میں ایک نئی خبر سن رہا ہوں کہ میں کنجوس ہوں۔ کیوں بھائی، میں کنجوس کیسے ہوں؟ شادی نہ کرنا کنجوسی ہی تو ہے، اور کیا ہے، نجمہ نے کہا۔ اچھا بھائی حمید، اب ہمیں چلنا چاہیے، ورنہ کہیں یہ لوگ سچ مچ میری شادی نہ کرا دیں، فریدی نے اٹھتے ہوئے کہا۔ ابھی بیٹھیے نا، ایسی جلدی کیا ہے، نجمہ بولی۔ نہیں بہن، اب چلوں گا، کئی ضروری کام ابھی ادھورے پڑے ہیں۔ نجمہ اور شوکت دونوں کو کار تک پہنچانے کے لیے آئے۔ دونوں کے چلے جانے کے بعد شوکت بولا، ایسا حیرت انگیز آدمی میری نظر سے نہیں گزرا، پتہ نہیں پتھر کا بنا ہے لوہے کا، میں نے آج تک اسے یہ کہتے نہیں سنا کہ آج میں بہت تھکا ہوا ہوں۔ اس کے برخلاف سارجنٹ حمید بالکل مرغی کا بچہ معلوم ہوتا ہے، نجمہ ہنس کر بولی۔ کیوں؟ نہ جانے کیوں مجھے اس کی ناک دیکھ کر مرغی کے بچے یاد آ جاتے ہیں۔ بہرحال آدمی خوش مزاج ہے۔ اچھا آؤ، اب اندر چلیں، سردی تیز ہوتی جا رہی ہے۔